नमस्कार, म जया लोइटेल। साहस रेडियो कार्यक्रममा तपाईँलाई स्वागत छ। साहसको यो 23 भाग हो। यो कार्यक्रममा नेपालमा भएको 10 वर्षे सशस्त्र द्वन्द्वका बेला र त्यसपछि पनि द्वन्द्वकै कारण महिलाले भोगेका भोगाइलाई हामी सुनाउँछौँ। भनिन्छ, अकालमै परिवारका एकजना सदस्यले ज्यान गुमाउँदा त्यसको असर 7 पुस्ताले भोगिरहेका हुन्छन्। नेपालमा 10 वर्षसम्म सशस्त्र द्वन्द्व चल्यो। द्वन्द्व सकिएको पनि 10 वर्ष भइसक्यो, तर एउटा पुस्ताका आफन्तको अभावमा 3 पुस्ता अझै पनि शोकमा छन्। अकालमा आफ्ना आफन्त गुमाउँदा त्यसका 3 पुस्ताले भोगिरहेका पीडालाई आजको कार्यक्रममा हामी समेट्दैछौँ। आशा छ अबको आधा घन्टा हामीलाई सुनेर साथ दिनुहुनेछ।
मेरो नाम धना जोशी हो। मेरो घर धरमपुर बेतकोट नगरपालिका। मेरा छोरा म द्वन्द्व पीडित हुँ। मेरो छोरा चाहिँ मुसुरीमी घटना भएको जस्तो खालको थियो। बुवा मैले जानेन कसो खालको पो थियो। भिडान्त भयो अरे, बित्यो पछि अब यो त्यो छोरा यो को हो कसको हो भन्ने कसैले यो याद पनि दिएन। हामीलाई त याद दिएन, होइन तेरो होइन भन्यो। त्यो लास पनि नदेखाउने भए, लास नदेखाउने भए पछि मेरो भाइ गयो। ए छोरा थियो मेरो अगाडि, ऊ छोरा लाटो हिँड्दो मान्छे भयो सक्ने होइन भन्यो अरे। मेरो भाइ गयो, गयो त उसले किन देखाउने लासलाई नदेखाउने भन्यो। धो धो लास देखायो, लास देखायो अरे मेरै भान्जा हो भन्यो। लग्यो त्यो तै हामी ए भेडा मुस्लि होइन के भने त हामी घटना पढेको भयो।
धनाका कान्छा छोरा नेपाल प्रहरीमा जागिर गर्थे। हुर्कदै गरेको छोराको मुख हेरेर बुढेसकालमा बाँच्ने उहाँको सपना भने 10 वर्षे सशस्त्र द्वन्द्वले नै टुटाइदियो।
घरको हुने छोरो तसै छ बिमारी, बुहारी बिमारी, छोरो बिमारी। आगाबटे दाउरा बेसी त तनलाई पालन पोषण तनको बिमारी खर्च त थियो। म बुढी मद्दैन भनी सुत्छु गई त गई त। अब त केही सक्दैन बाबु, म केही सक्दैन काम, म केही नगर्ने केही नै। अब ऋण भनेको यसै पढिसकिया छ, के गर्ने? बिमारी भयो जिको त, जिको त बिमारीले भनेको छ इलाज खर्च कोद्यो। यो बुहारी छ, ऊ बुहारी कोही भन्दाखान क्षय रोग भन्दाखान, कोही भन्दाखान गेस्ट्री बिगड्यो भन्दाखान, कोही के भन्दाखान यति तको खर्च अरेले त्यो ठिक हुन लागेको छैन। रात दिन तै रहेका परि बसेर नि।
सन्तानको शोक असाध्यै पीर दिने हुँदो रहेछ। धना भन्नुहुन्छ, आफूभन्दा पहिला आफ्नो सन्तानको मृत्यु देख्नु त्योभन्दा ठुलो पीडा अरू के हुन्छ र जीवनमा?
जागिर खायो मेरा छोराले, तसै त्यही छोरा छ मेरो मुख हेर्दा जस्तो त्यही छ। मलाई आँसु देला भनी सुचे पाले ताले अहिले केही पनि पाएन। त को सुविधा भन्नु केही पनि पाएन। मैले किर्ने खर्च पनि पाएन कि तैको जो आफ्नो बनाउने रीतिरिवाज थियो त्यही पनि सालभरको पाएन है। क्याले अरू भन्नुभयो आफ्नै पीडा सम्झ कठाई तेरीमा टोक्ने। अहिले मलाई यसो भयो, मैले यो भोग्नु भयो क्याहरू कहीँ सोधौँ कहीँ भेदौँ म कहाँ जाउँ? जै बेला यिनु भित्र नआउने बिमारी नखान। सन्तानको पीड धेरै ठुलो हुने रहेछ। कुष्ठीको रोग जर्मेको शोक भन्नु त्यहाँ पुराना मान्छ अर्थ तसो हुने रहेछ। जर्मेको धेरै शोक हुने रहेछ। मैले अगाडि जर्मिया दुःख पाया हुन, जति भए थियो उति मेरा बचेका हुन्, दुःख पाया हुन सल्लाको रोग ढलाइ भयो। तैतेको मेरा मुन्डा पनि हानिकै, मेरो सानो फुटै फुटेन तत् तसो सेलो गयो मेरो पिँढे नि पिठी पिठ थप्यो बाबु। हेर म त्यो बर्ती कुरा जान्ने नै, भन्नु जान्ने नै, बोल्नु जानेन, अरू के अस्पताल बाटो जान्ने हुन यिनीसँग हुनाले यो आएको हुँ। न त कहीँ होइन, कहीँ होइन जाने, कसलाई जाने बे म कहाँ कहाँलाई जाउँ? को छ मलाई यसो छ तँलाई पीडा छ यसो हाम तेरो पीडा हेरिदिएछु भन्ने को छ अरे? छैन, गइन छैन।
धनाका धन सम्पत्ति भन्नु नै आफ्ना सन्तान थिए, तर ती सन्तानलाई गुमाउनुको पीडा बोकेर धना अझै पनि बाँचिरहनु भएको छ। यता दाङकी ज्ञानु विष्ट अहिले पनि बेपत्ता पारिएका आफ्ना श्रीमान फर्केर आउनुहुन्छ कि भन्ने आशामा बाँचिरहनु भएको छ। द्वन्द्वका बेला सेनाले पक्राउ गरी लगिएका आफ्ना श्रीमानको अत्तोपत्तो अझैसम्म छैन।
मेरो नाम ज्ञानु विष्ट, घर डुरुवा साथ गब्दवा परे। छोरो भरि बाउलाई लगिदिँदाखेरि सानै थियो, कति 12 वर्षको थियो, साथमा पढ्थ्यो। बाउलाई लगिदिए, कसरी पढौँ के गरौँ भनेर छोरो रुन कराउन लाग्यो। अनि के गर्ने, जसरी भए पनि आफ्नो दुःख सुख जसरी भए पनि छोरालाई पढाइयो। अनि छोरालाई पढाइयो, बाउलाई यस्तो लगिदियो। एकातिर आमा रुनी, एकातिर छोरो रुनी पनि भयो। त्यो छोरालाई मैले पढाएँ लेखाएँ जसरी भए पनि, सुख दुःख जसरी भए पनि। तर आजसम्म मेरा श्रीमानको अत्तो पत्तो केही नहुँदाखेरि सरकारले मलाई जसरी भए पनि, अनि के हामीलाई रात दियो, जिउँदा भएपछि रात किन दियो, यति मारे थियो भने कि सास देओस् कि लास देओस्, हामीले जो गर्नुपर्ने हो गरौँला। अनि कसैले भन्छन् यिनी बेदुवा भएर पनि रातो पहिरन गरेका छन् भन्दाखेरि हामीलाई कहाँसम्म पिर लाग्छ, हामीले गर्ने हो कि निश्चितले गर्ने हो। सरकारले के गल्ती थियो, मेरो श्रीमानको के गल्ती थियो, त्यो गल्ती सुकारेर हामीलाई सार्वजनिक गरोस्। हामीले जो गर्नुपर्ने हो अघिदेखि गरेको रीति र हामीले त्यही गर्ने थियौँ, आजसम्म गर्न नपाउँदा हामीलाई कति मुटुमा किलो ठोके जस्तो भएको छ।
ज्ञानुलाई त्यो दिन सम्झँदा अझै पनि मन भक्कानिन्छ। श्रीमान गीत रेकर्ड गर्न भनेर पैसाको जोहो गर्दै हुनुहुन्थ्यो। त्यति बेला नै तत्कालीन शाही नेपाली सेनाले उहाँका श्रीमानलाई पक्राउ गरी बेपत्ता बनायो।
कति दुःख सुख गरिकन कस्तो अर्काको जग्गा जोतेर मेरो श्रीमानले कस्तो गराए, दुई भाइनाको मुख बल्ल बल्ल देखाएको थियो। सुख हुने बेला श्रीमानलाई लगिदियो, अनि सबै गाउँघरका सबैले मान्थे, सबैले मान्ने, यताउता रेडियो नेपालमा क्यासेट निकाल्न लाग्नु भएको थियो। क्यासेट निकाल्न अब जान्छु यही भदौको 21 गते लगिदिया हो, 24 गते तिज छन्, तिज मानेर क्यासेट निकाल्न जान्छु भने सत्या मान्छेलाई 21 गते लगिदियो। क्यासेट निकाल्ने त्यत्रो 25,000 खर्च भएको थियो, त्यो पनि आफैले ऋण कार्यरत गराउनु भएको थियो, आफैले तिर्यो न क्यासेट निक्ल्यो। अलिअलि कता कता गीत सुनिन्थ्यो त्यही पनि दम्पच गराइदियो। अनि सम्झिँदाखेरि कस्तो पीडा हुन्छ, कस्तो पीडा हुन्छ, के गर्ने जस्तो पनि सुन्नु पर्ने रहेछ। अनि सबैलाई हेरेर सुन्नु पर्ने रहेछ, आफूलाई मात्रै पर्यो जस्तो लाग्छ। तर दुःख कति छ कति, अब सरकारले 5 लाख रुपियाँ दियो घर, हाम्रो श्रीमान अहिले 10-12 वर्ष 12-13 वर्षसम्म बचाएपछि 5 लाख मात्र कमाउनुहुन्थ्यो, गृहस्थी कस्तो भइसकिन्थ्यो, कति कमाइ हुन्थ्यो, त्यो 5 लाखले के भएको छ, हामीलाई केही पनि हुन्न। सरकारलाई श्रीमानले किन लग्यो भन्ने कुरा हामीलाई केही थाहा छैन, किनभने केही गल्ती गरे, घर छोडेर हिँडे भए पनि ठिकै छ, घर छोडेर हिँडेपछि त्यस्तो पार्टीमा लागेपछि कि मरमला कि बाँचमला भनेर जान्छ भन्ने एउटा चित्त बुझ्ने थियो। घरमा आफ्ना कति 84-85 वर्षका आमा बाबु सयारेर, अनि मुठीभित्र छोरो सयारेर, घरमा हलो जोत्ने खेती किसानी मान्छेलाई एकाएक छोपेर लगिन, खै आजसम्म विपत्तको विपत्तै विपत्ता पारिकन पनि सार्वजनिक गरिदिए भने हामीले केही न केही गर्दा हाम। अनि मेरो श्रीमानको गल्ती के रहेछ, अनि जसले पनि अब सार्वजनिक गर्छौँ भन्छन् र भोट माग्छन्, भोट मागिन गइसके भनेपछि कुर्सी समाउन पायो भने चाहिँ उनले पत्यान्नन् हामीलाई, चिन्दै चिन्दैनन्।
देशमा 10 वर्ष द्वन्द्व चल्यो, अकालमा धेरैले ज्यान गुमाए। ज्ञानु भन्नुहुन्छ, राजनीतिक व्यवस्था परिवर्तन गर्न लागि परेका र बचाउन लागि परेकाका बिचमा हामी जस्ता सर्वसाधारण पर्यौँ, हामीलाई यी सबै कुराको मतलबै थिएन।
69 सालमा भदौ 21 गते हो, 21 गते शुक्रबार परेको थियो, विद्यार्थीहरू आए स्कुलबाट, भोजपुरी स्कुलबाट विद्यार्थीहरू आएर आर्मी आएका छन् स्कुलमा भने, किन आएनन्, आर्मी आउने काम हो, आर्मी घुम्ने काम हो, के आउन त भयो भनेर दुईजना मिस्त्रीहरू, दार बनाउने मिस्त्रीहरू बस्या, हुँतिन आई मिस्त्रीको छुइँती बसेर गुन्डो बिछ्याएर रेडियो सिरानती राखेर पल्टिया मान्छेलाई, उठ 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 भनेर लगिकन फुलबारीभित्र त्यो सुराकी पनि, सुराकीलाई लुगाइकन, सुराकीलाई देखाउन पठाइकन आइकन तिनी मिस्त्री दुईजना मिस्त्री लाएर मेरो श्रीमानलाई उभ्याएका म भित्रबाट आउँदाखेरि किन उभ्याएछ भनेर हेर्दाखेरि तपाईँको नाम के हो भन्दा लेबहादुर हिँड्नुहोस् एकछिन हिँड्नुहोस् भनेपछि लग्या त किन लग्नु भयो भन्दाखेरि अहिले दिन्छौँ फिर्ता दिन्छौँ भने अहिले आउनुहुन्छ भने त्यहाँदेखि फेरि मेरो जेठाजुको घर मेरो घरदेखि हुँतिन्थ्यो उहाँको नाम पनि रहेछ उहाँको नाम हो कृष्ण विष्ट उसले भन्यो किरण विष्ट किरण भन्दाखेरि किरण भन्नेलाई ए आमा किरण विष्ट घरको भनेर मलाई सोद्धाखेरि मैले भने किरण विष्ट भन्ने यहाँ छैनन् भने फेरि गयो त्यो सुराइकीलाई सोद्धाखेरि त्यही घर हो भन्ने भन्दैछ सुराइकी लिएर आयो र जेठाजुलाई पनि लग्यो लगेपछि मलाई मार्ला भन्ने जस्तो किन ढाँटिस् एउटै घर भएर किन ढाँटिस् भनेर मलाई बन्नु सोझे आयो अहिले टिस्लागिन जस्तै रहेछ सर भ नत्र हिँति सिद्धाइन्थ्यौँ भन्यो त्यस्तो दबाब गरी गरी मेरो श्रीमानले नराम्रो काम गरे आयो त ठिकै छ कि मरम्ला कि बाँचम्ला मारम्ला कि मरम्ला भनेर जान्छ घरमै त्यस्तो गर्दा गर्दै छोपेर लगिकन अहिले मलाई त्यो गृष्टि भन्ने भर्खर भर्खर छुटिएको अनि केही नै गृष्टि घर बारी जग्गा पनि ससुरा नाउँको जग्गा पास भइया थिएन आजै भएको छैन अब तेरो श्रीमान 12 वर्ष नपुगन्जेल पास हुन्न भने पास पनि गर्दैन सरकारले भने चाहिँ घर बास कस्तो दशा थियो मेरो दुःख त खै कति भनौँ कति भनौँ अनि दुई खोलामा गएर खर काटेर ल्याइकन पनि मैले घर छाएँ यस्ता दुःख यस्तो गरायो सरकारले खै हामी तेरो श्रीमानलाई ल्याउँछौँ पनि भने अनि खोले कसले ल्याउने रहेछ खै भोट माग्ने बेला सानो पल्टिन्छन् ढोका ढोकामा हात जोड्न जान्छन् अहिले खै कसैले पत्यान्नन् कसैले सुन्दैनन् पार्टीमा हिँडेको पनि थाहा छैन त्यो माओवादी भन्ने कुरा कस्ता हुन्छन् के हुन्छन् माओवादी भन्ने कुरा त उही बिराला जस्तो खाप्चो गरेको आउँदा हुन् भन्ने लाग्थ्यो त्यस्तो अह नत्र भने चाहिँ त्यो मल्ल ठाना बस्यो ठानामा ठानदारहरू सर हुने बेला विदाई गर्न पुलिस आउने बोलाउन अनि अर्को ठानदार आयो भनेपछि परिचय गर्न बोलाउने अनि पुलिसहरू आउने बस्ने गर्ने खानापिना खाने त्यो तरकारी छन् भयो भने आफै टिपेर लैजाने त्यस्तो अघिदेखि गर्दा गर्दै अब अहिले माओवादी भनेर त्यही सरकारले मार्यो भनेपछि यो सरकारले यो तैँले यस्तो सेवा गर्छस् तँलाई के हेर्नन् यो सरकारले भन्थे पुलिसलाई त सेवा गर्नै हुन्न भन्थे ठिकै हुँदैछ हुन त तिनी आएर पुलिस भन्नाले अब जनपद त आएनन् आर्मी आर्मीलाई पनि कहिले कहिले नपोलेर त कुनै पनि आएन हुनन्
द्वन्द्वकालमा बिना कसुर बेपत्ता पारिएका ज्ञानु जस्ता झन्डै 1500 परिवार छन् जो आफ्ना छोरा श्रीमान वा बुवा आज आउँछन् कि भोलि भन्दै आश गरेर दिन बिताउँदैछन् तपाईँ अहिले द स्टोरी किचनले उत्पादन गरेको साहस रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ आजको कार्यक्रममा हामी परिवारमा एउटा पुस्ता नहुँदा 3 पुस्ताले खपेका फरक फरक परिवारका अनुभव सुन्दैछौँ
मेरो नाम राधिका रावल बेतकोट नगरपालिका 1 चम्पापुरमा बस्छु हामी आमा अनि 4 बहिनी एउटा भाइ बुवा अनि दन्तकालमा अब हामीले पढ्छौँ केही गर्छौँ भन्ने सोचेका थियौँ बिचैमा यस्तो भइदियो
बुवा चाहिँ व्यापार गर्नु
व्यापार एउटा सानो दैजीमा खोका थियो बिहान जाने अनि दिनमा खाना खान एकचोटि आउने त्यसपछि साँझ फेरि घर आउने अब राति घरमा दिनमा दोकानमा हुनुहुन्थ्यो त्यस्तै अब त्यस्तै अनपढ मान्छे खालि आफ्नो नामसम्म अनि सामानको नामसम्म त्यति मात्र लेख्न जान्ने अब त्यस्तो त्यो पक्षमा यस्तो उस्तो केही पनि थिएनन् केही थिएन एउटा साधारण मान्छे केही जानेकै थिएन केही राजनीति सम्बन्धी यस्तो उस्तो भन्ने कुरा जाने नजानेको मान्छे जानेको भइदिए त्यस्तो मान्छे भइदिएको भए त केही उही मतलबै थिएन नि अँ त्यो मान्छेले गल्ती गरे त ठिक भयो पऱ्यो भन्ने हुन्छ आँट आउँछ त अब त्यो मान्छे गल्ती गरेको छैन त अब कसरी के गर्यो त्यही त दुःखको कुरा छ नि
कञ्चनपुरकी राधिकालाई सम्झना भएसम्म उहाँको गाउँ द्वन्द्वकालमा तत्कालीन सरकार र त्यतिखेरको विद्रोही पक्ष दुवैको चपेटामा थियो।
2058 साल पुस 17 गते राति 2 बजेतिर घटना हो, अनि हाम्रै के अरे चम्पापुरकै घटना हो होइन। राति 2 बजेको थियो, अनि आर्मीहरू आएका थिए, आएका घरबाट सुतेको बेला, अनि हाम्रै टोलमा सबैजना 5 जना आफ्नै टोलको मान्छे हुन्। राति 2 बजेको थियो, घरमा आए, आइसकेपछि रावलजीको घर कुन हो भनेर सोधेका रहेछन् होइन। सोद्धाखेरि अनि एक दुई शब्द सोद्धाखेरि त अब मस्त निन्द्रामा भएका कसैले हामीले केही थाहा पाएनौँ। त्यसपछि बाहिरबाट सोद्धै गए, सोद्धै गए, सोद्धाखेरि आमाले थाहा पाउनुभयो, मैले पनि थाहा पाएँ। थाहा पाइसकेपछि आमाले अँ यही हो भनेर भन्नुभयो। भनिसकेपछि ल उठाउनुहोस् भन्यो, उठाउनुहोस् भन्यो। भनिसकेपछि आमाले बुवालाई उठाउनु भयो र म पनि त्यति बेला बाहिर आएँ। बाहिर आइसकेपछि मैले पनि थाहा पाएँ, मैले देखेँ 4-5 जना बन्दुक समाएर उभिरहेका, ठुलो ठुलो ज्यानका, अरू शराबमा खाएर अनि दारू रक्सी खाएर मातेका जस्ता थिए। अब मतलबै भएन कि त्यति, अब किन आयो कसो आयो केही सोध्न पनि भएन होइन। सोद्धाखेरि ल भन्नुभयो कि कपडा सपडा लुगासुगा टन्न लगाउनुहोस्, जुत्ता मोजा लगाउनुहोस्, यस्तो उस्तो। पहिला त राम्रोसँग राम्रो व्यवहार गरेँ, अब सुरुमा उठाउँदाखेरि राम्रो व्यवहार गरेँ। त्यसपछि अब अलिअलि गर्दा गर्दै अब दारू खाएर नसामा मातिएकाहरूले अब पछि भन्न झकझक्याउनु थालेँ, अनि यस्तो उस्तो भनेर अब ढोका सोका लगाऊ मस्त सुत यस्तो उस्तो भनेर अब धम्काउनु लागेँ, गाली गलोज पनि गर्न थालेँ होइन। पछि त्यति बेला अब भाइ बहिनीले त कसैले पनि केही थाहा पाएन, अनि मैले र आमाले मात्र थाहा पाएँ। त्यति गर्दा अब लुगा कपडा लगाएँ अनि हाम्रो मल्लो घरतिर गएँ। गइसकेपछि अब त्यहाँ पनि त्यस्तै कुरा गऱ्यो होला, गाली गलोज गऱ्यो होला। अब म त आफ्नै घरमा थिएँ होइन, उहाँ पनि अब पछि सुन्दाखेरि भन्दाखेरि थाहा पाएँ कि यस्तो गाली गलोज यस्तो उस्तो। अब सबैको घरमा त्यही भाषा प्रयोग गरेँ, अब एकै किसिमको, अब टोल एउटै भयो, मान्छे एकै समाजको भए, अनि त्यही भाषा प्रयोग गर्यो। फेरि त्यहाँबाट अब सबैलाई सँगै लगेर फर्किहालेँ। फर्किसकेपछि फेरि फर्किँदाखेरि अझै फेरि बुवा हाम्रो घरमा जानुभयो र अनि त्यो दोकान एउटा सानो पसल थियो होइन, पसलको चाबी थियो बुवासँग, त्यो चाबी पनि मलाई दिनुभयो। अनि बुवासँग भएको पैसा चाहिँ मलाई दिनुभएन, पैसा चाहिँ खल्तीमै हो थियो या अब घरमा त पाएनौँ होइन। दोकानको जो पैसा थियो हामीसँग बुवासँग हुन्थ्यो, त्यो पैसा चाहिँ घरमा राखेन, अब खल्तीमै हुँदो होला। अब त्यति बेला दिएन, अब के थाहा, अब काहीँ काम लाग्ला के छ कस्तो छ भन्ने थाहा हुनको लागि उनले राखे होला खल्तीमा। अब पैसा चाहिँ दिएन, यो दोकानको चाबी भनेर मलाई चाबी दिनुभयो होइन। उति बेला अब घरमा सबभन्दा ठुलो मै थिएँ, अरू कोही पनि साना भाइ बहिनी थिए, 4-5 साल 6-7 सालका त्यस्तै थिए अब थिए।
पसलको साँचो जिम्मा लगाएर एकैछिनमा आउँछु भन्दै राधिकाका बुवा जानुभएको थियो। तर त्यसपछिको एकछिन अहिलेसम्म न राधिकाको जीवनमा आयो, न राधिकाको बुवाको जीवनमा नै।
अनि पैसा चाबी दिनुभयो र त्यहाँबाट जानुभयो, ल ढोका ढोका लगाऊ यस्तो उस्तो भनेर धम्का, हामीलाई त धम्का, हामीलाई भित्र पसाइहाल्यो, 32-33 ढोका लगाऊ अनि भनेर भनिहाल्यो। भनिसकेपछि अब भित्र त जानु त पर्यो, अब रातिको कुरा छ, अनि कति बेला भन्ने कि केही हुँदैन, पल्लो घरमा लग्छु, अध्यक्षको घरमा लग्छु, त्यहीँ तल पाण्डेको घर थियो होइन, त्यो वडा अध्यक्ष थिए, काङ्ग्रेसका नेता वडा अध्यक्ष थिए। अब हामीले सोच्यौँ कि होला, अब केही काम होला पर्यो हो, अब यस्तो बेला अब के थाहा, अब उति बेला हामी सानै थियौँ, थाहा पनि भएन होला, अब के थाहा, अब हाम्रो केही गल्त गरेका थिएनौँ होइन, गल्ती नगरेको भए अब के थाहा, अब काम होला पऱ्यो होला। सबै छन् मान्छे, जान्ने सुन्ने मान्छे सबै छन्, हाम्रो मल्लो घरको हाम्रो बाजे थिए, ऊ टिचर थिए, अब के थाहा, अब सबै जान्ने मान्छे छन्। एउटा बुवा मात्र हुनुहुन्थ्यो अनपढ, खालि 2-4 क्लास पढेर एउटा सानो पसल खोलेर बसेका थिए होइन। अब एउटा हामीसँगै मेरै साथी भनौँ, हामीसँगै पढ्ने थियो, अनि ऊ के अरे 14-15-16 वर्षको थियो, अब ऊ पनि पढे लेखेकै थियो, अब के थाहा के काम होला भनेर सोचे भयो। त्यसपछि त्यहाँबाट लगेपछि अब नदीमा लग्या रहेछ, नदीमा लग्या रहेछ। अब त्यो हाम्रो घर त अलि खोलाभन्दा अलि यता छ होइन, अलि टाढा छ, अनि पाण्डेजीको घर अलि नजिक छ, घरकै पछाडिपट्टि त्यहाँ लग्या रहेछ। अब लग्दाखेरि त्यहाँ अब आवाजहरू आया रहेछ, त्यहाँ अब यातना दियो होला आवाजहरू आयो, त्यहाँ चिच्याएको करायोको, अब एक दुई आवाज त हामीले पनि सुन्यौँ होइन। हामीले सुन्दाखेरि हामी मैले भने कि आमालाई आमा यसो यसो आवाज आउँदैछ भने आमाले के भन्यो भने भनेपछि मलाई बाबु त्यहाँ गाडी साडी केही फसिया होला धक्का लगाउँदैन होला नि अहिले केही पनि छैन यस्तो उस्तो भने अनि त्यहाँ बन्दुक पड्केको आवाज आउँदा पनि मैले आमा बन्दुक पड्किँदैछन् भनेर आमालाई भने आमाले के भन्यो त्यहाँ गस्ती आएको बेला आर्मीहरू जङ्गलमा आउँछन् अनि बन्दुक पड्काउने गर्छन् सधैँ गर्छन् केही नमान बाबु केही हुँदैन भनेर आमाले मलाई सम्झाउनु भयो होइन अनि मेरो भाइ बहिनीलाई त थाहै छैन कि मस्त निन्द्रामा सुतिराखेका छन् अनि आमाले त्यो भन्नुभयो त्यसपछि त्यहाँ चिच्याएको कराएको आवाजहरू आयो आइसकेपछि अब हामीलाई त्यहाँ जान त मिल्दैन अब गएकालाई त त्यहाँ यातना दिइराखेका छन् अब बचेका पनि कसरी त्यहाँ जाने अब जो पडोसीहरू त्यहाँ गएका रहेछन् पाण्डेको घरमा घरको मान्छेहरू गएका रहेछन् तिनलाई जस्तो जस्तो बनाएर रहेछ ती त डरले अब भित्र बसिया रहेछन् त्यस्तै अब के गर्ने अब बस्नु पऱ्यो आफूले त बाँच्नु पऱ्यो गएको मान्छे त गयो आफूले त बाँच्नु पऱ्यो अब त्यहाँ अनि बिहान उज्यालो भइसकेपछि 4 बजे लगभग 4 बजेको थियो त्यहाँ गाडी पनि फसिया रहेछ होइन गाडी पनि फसिया रहेछ त्यहाँ कहाँबाट ट्र्याक्टर मगाया रहेछ त्यहाँ पछि पछि थाहा पायौँ हामीले त त्यो घटना घटिसकेपछि त्यहाँ थाहा पायौँ कि यहाँ यो ठाउँबाट पराल ल्यायो यो ठाउँबाट ट्र्याक्टर ल्यायो यसरी त्यहाँ लास राख्यो यसरी गाडी त्यहाँ फसियो अनि यसरी यसरी त्यहाँबाट लगे यो पछि पछि थाहा पाएको कुरा हो हामीले केही 10 दिन अथवा 15 दिनपछि थाहा पाएको कुरा उति बेला त हामीलाई केही पनि थाहा थिएन त्यहाँ पछि अब सानसाना केटाकेटीहरू पछि त्यो आर्मी पुलिस गइसकेपछि त्यहाँ जाँदाखेरि पो त्यहाँ त रक्सी खाएर मात्तेका रहेछन् तिनीहरूले यातना दिनसम्म दिया रहेछ त्यहाँ पछि बिहान हेर्दाखेरि त बाटो बिहान बन्द थियो यताउता हामीले कहीँ पनि जान पाएनौँ होइन बाटोघाटो सब बन्द थियो नदीमा खुनका तालहरू रहेछन् पछि अब देख्नेले पछि देख्यो बाटो खुलिसकेपछि बिहान त त्यहाँ सबै कुरा बन्द थियो बन्द भइसकेपछि अब त्यहाँबाट यताउताबाट मान्छेहरू यताउता गए आफ्नो ठाउँमा गए भनेर अब खोज यताउता आफ्नो मान्छेकोमा म पनि गएँ होइन सबैलाई खबर गरिसकेँ खबर गरेपछि साँझ आउँदाखेरि त त्यहाँ अब दिनमा बाटो खुल्या रहेछ म त घरमा थिएन होइन दिनमा म यताउतै थिएँ बाटो खुल्या रहेछ खुलिसकेपछि त्यहाँ देखा रहेछ कसैको टाउकाको टोपी अनि जकेटहरू च्यात्ती च्यात्ती भएका अनि गिद्धहरू लागेका टोपीमा अनि मेरो बुवाको पनि एउटा टोपी र ज्याकेट मिल्यो होइन अनि त्यो पछि थाहा पायौँ कि हाम्रो मान्छे अब छैनन् भन्ने कुरा थाहा पायौँ।
भेटिएका केही लुगा र टोपीका भरमा राधिकाको परिवारले बुवाको काजक्रिया गर्नुभयो। तर अहिले पनि राधिकालाई आफू 14 वर्ष हुँदा बेपत्ता पारिएका आफ्ना बुवा कतैबाट आएर छोरी भनेर बोलाइहाल्नुहुन्छ कि भन्ने आशा लाग्छ।
आफ्नो मान्छे देख्न पाएको भए हामीलाई थाहा हुन्थ्यो हाम्रो मान्छे यसो यस्तो भयो भन्ने थाहा हुन्थ्यो न हामीले आफ्नो मान्छेको अनुहारसम्म पनि देख्न पाएनौँ होइन जुन अनुहार हामीले के अरे साँझ खाना खाँदाखेरि देखेका थियौँ त्यो अनुहार हामीले पछि देख्न पाएनौँ कहाँ लग्यो कस्तो लग्यो के लग्यो भन्ने कुरा हामीले केही देख्न अहिलेसम्म पनि पाएको छैनौँ आउँछन् कि भन्ने जस्तो कति बेला आउँछन् कि भन्ने जस्तो लाग्छ होइन कति बेला अब कहीँ काम गर्न गए जस्तो लाग्छ सबैको अब सबैको के अरे बुवाहरू अब दिल्ली बम्बईबाट इन्डियाबाट यताउताबाट आउँछन् हाम्रो पनि आउँछन् कि भन्ने जस्तो लाग्छ लाग्छ तर अब ढुक्क चाहिँ अझ भया छैनौँ हाम्रो छन् कति बेला हामी सोच्छौँ छन् आउँछन् किन भनेपछि हामीले देखेका थिएनौँ कि हाम्रो बुवालाई यसरी मार्यो यस्तो गर्यो उस्तो गर्यो भन्ने हामीले देखेका थिएनौँ तर त्यसैले आउँछन् कि भन्ने जस्तो अझ पनि विश्वास लाग्छ तर त्यो सरकारले गराइदिनु पर्यो हामीलाई।
29 वर्षकी राधिकाको जस्तै 60 वर्षकी ज्ञानुलाई आफ्ना श्रीमानको वास्तविकता थाहा पाउने रहर छ। बुढेसकालको लौरो टेक्दै गर्नुभएकी 60 वर्षीय धना जैसीलाई पनि बुढेसकालको सहारा सरकार बनिदिए हुन्थ्यो भन्ने लाग्छ।
पीराले सिकाउने रहेछ बरु यो परान गएपछि सुविस्ता होला भन्ने मुटु पोल्छ के गर्ने सरकारले त अब हामीलाई सबैभन्दा छिटो सार्वजनिक गर्नु पर्यो सार्वजनिक गर्नु पर्यो के गल्तीले लग्यो कहाँ लगिन मार्यो के कसुर थियो र मार्यो कसले मार्न पठायो लग्न कसले पठायो मार्न कसले पठायो त्यो हामीलाई तुरन्त हुनु पर्यो होइन भने हामी नेपालका नागरिक होइनौँ हामी नेपालमा संविधान आयोस् आउला हामीलाई केही सुविधा होला केही हामीले सार पाउँला भन्दाखेरि झन् ठुलो सङ्घर्ष निकाल्ने यिनले कुर्सी घुम्ने कुर्ने दुनो सोझ्याउने जति यिनी उफ्रे जति गरे पनि जति गर्छौँ भने नि उही गरिबलाई त रहेछ गएर उहिले पनि गरिब मारेर खोलो बगाए अहिले पनि अब गरिबलाई कत्रो दुःख छ, कति हिँड्न परेको छ, अनि गरिबलाई जनतालाई रुवाउने हुन्, अनि धनीलाई एकदम अनि उसलाई सरकारलाई केही पनि छैन, जति हो जनतालाई
दुःख। सरकारले के गरिदिन्थ्यो बाबु, कहिलेबाट के गरिदिने, केही हेरिदेला कि हेरिदेला कि भनी लाग्यौँ दिया हौ कहाँ पर उहाँ हामी त कागत पुग्या हो भन्यो, पुग्दा त अरे हेरिदियो नै मुनि फाल्या होला हेऱ्यो होइन भन्यो, उहाँबाट अहिले त खबर आयो अब मुनि मनी मनी फाल्यो होला हेरिदिया छैन तपाईँको कागत भन्नेलाई कुरा सुन्ने हुन्, हेरिदियो नै गाविसले गाविसले उको बसाइसराय उहाँ हालिदियो, गाविसले हेरिदिएन, तेरो गार्जन कसो भने हामीलाई गार्जन खोज्छ हो गाविसले, गाविसले गार्जन खोजिदिएन हामीलाई।
परिवारका एकजना सदस्य मात्र नहुँदाको प्रत्यक्ष मार त्यसको तीन पुस्ताले खपिरहेका छन्। द्वन्द्वका बेला अकालमा आफ्ना आफन्त गुमाउँदाको परिणाम बाँच्नेहरूले भोगिरहेका छन्। अझै 10 वर्षे सशस्त्र द्वन्द्वका बेला मारिएका र बेपत्ता पारिएका परिवारमा आफ्ना आफन्तको अभाव खड्किरहेको छ भने न्यायको महसुस गर्न नपाउँदा आफन्तहरू तडपिरहेका छन्। हवस् त, आजका लागि कार्यक्रम साहसको निर्धारित समय सकिँदैछ। कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा धेरै धन्यवाद। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ, आफ्ना प्रतिक्रिया र सुझाव पठाउन नभुल्नुहोला। त्यसका लागि हाम्रो टेलिफोन नम्बर हो 01-50-10-979। हामीलाई कार्यालय समयमा फोन गरेर आफ्ना सुझाव तथा सल्लाह टिपाउन सक्नुहुन्छ। त्यसै गरी हाम्रो फेसबुक पेजमा गएर पनि आफ्ना सुझावहरू दिन सक्नुहुन्छ। तपाईँ यदि इमेल चलाउनुहुन्छ भने हाम्रो इमेल ठेगाना हो thestorykitchen@gmail.com। हुन्छ त, आजका लागि कार्यक्रम साहसबाट सहकर्मीहरू सङ्गीता मयूर, गणेश बस्नेत, पूर्णानन्द शर्मा, सलिना उप्रेती, रोसा श्रेष्ठ र सुजाता ढुङ्गानासँगै म जया लुइटेललाई बिदा दिनुहोस्। अर्को हप्ता फेरि भेटौँला। नमस्कार।